घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। भारत सिंह एफएम 102.2 बझाङको सयपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वालेप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
निर्मला पन्तको हत्याकाण्डमा पक्राउ परेका दिलीप सिंह विष्ट र बम दिदीबहिनी जमानी र धरौटीमा रिहा।
छानबिन समितिका सदस्यको राजीनामाका विषयमा गृहमन्त्रीद्वारा चासो व्यक्त।
प्रदेश सातका मुख्यमन्त्री मन्त्रीहरू प्रदेश सभा पदाधिकारी तथा सदस्यले पाउने सुविधामा दोस्रो पटक वृद्धि।
जिल्ला अस्पताल बाजुरामा बिरामीहरूको चाप बढ्दै।
राष्ट्रिय सभा समितिद्वारा बिमस्टेक महासन्धि अनुमोदन।
श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्ने सरकारको घोषणा।
र साफ च्याम्पियनसिपको सेमी फाइनलमा भोलि नेपाल मालदिव्स विरुद्ध मैदानमा उत्रदै।
अब स्वास्थ्य उपचारका लागि अन्यत्र धाउनु नपर्ने गरी तपाईँहरूकै सहर महेन्द्रनगरको गली नम्बर 3 फ्रीलाइन स्थित यामाहा सोरुमको पश्चिम पट्टि रहेको कञ्चन हेल्थ क्लिनिक छाला तथा यौन रोग, स्त्री तथा प्रसुति रोग, पेट तथा अल्सर रोग, नसा तथा मानसिक रोग र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरहरूद्वारा विशिष्ट सेवा प्रदान गरिने हुँदा समयमै नाम दर्ता गराउन हुन जानकारी गराउँदछौ।
डाक्टर गोविन्द रोकाया MBBS MO जर्नल फिजिसियन प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 8 बजेसम्म।
डाक्टर स्मृति रावल MBBS MO जनरल फिजिसियन प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। हाम्रा सेवाहरू अल्ट्रासाउन्ड, USG, भिडियो एक्सरे, एक्सरे ल्याब सेवा र नेबुलाइजर सेवा।
कञ्चन हेल्थ क्लिनिक गल्ली नम्बर 3 फ्री लाइन यामाहा सोरुमको पश्चिम पट्टि। सम्पर्क नम्बर 0995216606, 98006605696।
अब समाचार क्रम विस्तारमा। निर्मला पन्तको हत्याको अभियोगमा पक्राउ परेका दिलीप सिंह विष्ट साधारण तारेकमा छुटेका छन्। अनुसन्धानका लागि पक्राउ परेका रोशनी र बबिता बम दिदी बहिनी पनि आज नै छुटेका छन्। DNA टेस्ट नेगेटिभ आएपछि जिल्ला अदालत कञ्चनपुरले विष्टलाई साधारण तारेकमा रिहा गर्न आदेश दिएको हो। परेरले विष्टलाई पन्तको हत्याको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो, तर मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई अभियुक्त बनाएको भन्दै स्थानीयले विरोध गरेका थिए। विष्टसँगै आचार भनिने रोशनी बम र बबिता पनि छुटेका छन्। जिल्ला अदालतले आचारलाई साधारण तारेकमा र बबितालाई 30,000 धरौटीमा छाड्न आदेश भएको कञ्चनपुरका SP कुबेर सिंह कर्णायतले जानकारी दिनुभयो। साउन 10 गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो, तर लामो समयसम्म बम दिदी बहिनीहरूलाई स्थानीय प्रहरीले अनुसन्धानको दायरामा ल्याएका थिएनन्। आन्दोलन चर्किएर प्रहरीको गोलीबाट एक बालकको ज्यान गएपछि स्थानीय प्रशासन र प्रहरीको नेतृत्व परिवर्तन गरेपछि मात्र बम दिदी बहिनीहरूलाई पक्राउ गरिएको थियो।
त्यसै गरी कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डको छानबिन गर्न गठित उच्च स्तरीय समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएको प्रकरण राष्ट्रिय सभा बैठकमा उठेको छ। राष्ट्रिय सभामा बोल्दै सत्तापक्षीय नेपाल कम्युनिस्ट पार्टीका सांसदले नै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् भने प्रतिपक्षी सांसदले गृहमन्त्रीको जवाफ मागेका छन्। नेकपाकी सांसद नन्दा चपाईले निर्मला पन्त हत्या घटना छानबिन गर्न गठित समितिका सदस्य नै राजीनामा दिनु र महिना दिनसम्म पनि हत्या र पत्ता नलाग्नुको कारण के हो भन्नेतिर सरकार गम्भीर हुनुपर्ने बताउनु भयो। माथिल्लो तहबाट यस्तो भएर कारवाही हुन नसकेको हो भने सरकार गम्भीर हुनुपर्ने उहाँले बताउनु भयो। त्यसै गरी नेपाली काङ्ग्रेसका सांसद बद्री पाण्डेले छानबिन समितिका सदस्य उपसचिव वीरेन्द्र केसी ले अपराधी बचाउन कतै सरकार स्वयं संलग्न छ कि भन्ने आशंका बढेको बताउनु भयो। सरकार छानबिन लम्ब्याएर अपराधी बचाउन चाहन्छ कि भन्ने देखिएको उहाँले बताउनु भयो। 7 नम्बर प्रदेशबाट निर्वाचित नेकपाका सांसद महेश कुमार महराले कञ्चनपुरमा आन्दोलन र प्रदर्शनकारी बालकको ज्यान गएपछि बल्ल सरकारले उच्च स्तरीय छानबिन समिति बनाएको बताउँदै यो देशमा राज्य छ कि छैन, राज्य गम्भीर हुनुपर्छ कि पर्दैन, छानबिन समितिमा दत्तचित्त भएर काम गरिरहेका सदस्यलाई धम्की दिने र काम गर्न नदिने यहाँ राज्यभन्दा ठुलो को छ भन्ने प्रश्न गर्नु भएको थियो। समितिमा आफ्नो मत र रायको सम्मान नभएको, समितिको म्याद थप गर्दा अपराधीमाथि कारवाही हुने अवस्था नरहेको र तत्काल प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै समितिका सदस्य उपसचिव वीरेन्द्र केसीले सोमबार राजीनामा दिएका थिए।
यसैबीच निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिका सदस्यले दिएको राजीनामाबारे गृहमन्त्री रामबहादुर थापा बादलले चासो व्यक्त गर्नुभएको छ। यसले आफूलाई गम्भीर बनाएको भन्दै उहाँले किन राजीनामा आयो भन्ने विषयमा आफूहरूले छानबिन गर्ने बताउनुभयो। छानबिन समितिका सदस्य वीरेन्द्र केसीले सोमबार राजीनामाको घोषणा गरेका थिए। प्रदेश सातको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव समेत रहनुभएका उहाँले समितिको म्याद थप भएकोमा असन्तुष्टि जनाउँदै घटनाका मुख्य अपराधीबाट आफूहरूलाई असुरक्षा भएको भन्दै दावी समेत गरेका थिए। यसैगरी निर्मला हत्याकाण्ड हत्याकाण्ड झनै रहस्यमय हुँदै जानुले न्याय पाउने आशा मर्न थालेको निर्मलाका आफन्तहरूले बताएका छन्। परेरको नयाँ अनुसन्धान टोली र सिआइबीकै नयाँ नेतृत्वले सत्य तथ्य बाहिर ल्याउला भन्ने आशामा रहेका पन्त परिवार उच्चस्तरीय समितिका सदस्यको राजीनामाले जनसशङ्कित भएका छन्। अपराधी पक्राउ पर्छन् भन्ने आशामा रहेका निर्मलाका बुवामाको पनि छोरीले अब न्याय पाउने आशा मरेको बताउनुभयो। आफूले अहिलेसम्म पनि न्याय पाइन्छ कि भन्ने सोचेको भए पनि अब त्यो आश पनि मर्न थालेको निर्मलाका बुवा यज्ञराज पन्तले बताउनुभयो।
प्रदेश सातमा मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेशसभा पदाधिकारी तथा सदस्यले पाउने सुविधामा दोस्रो पटक वृद्धि गरिएको छ। तलब यथावत राखे पनि अन्य सेवा सुविधा भने 10-70% बढाइएको छ। अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलका लागि पठाइएको मुख्यमन्त्री तथा मन्त्रीहरूले पाउने तलब सुविधा सम्बन्धी विधेयक र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक आवश्यक संशोधनसहित समितिले पेश गरेको छ। समितिले मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा पदाधिकारी तथा सदस्यको तलब मुख्यमन्त्री कार्यालयबाट तोकिएकोलाई नै कायम राखेको छ भने इन्धन भत्ता, घरभाडा लगायतका शीर्षकमा भत्ता वृद्धि गरेको छ। अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य देवराज पाठकले प्रस्तुत गरेको प्रतिवेदनमा मुख्यमन्त्री र मन्त्रीको दैनिक भत्ता बढाएको छ भने राज्यमन्त्री र सहायक मन्त्रीको इन्धन खर्च पनि बढाइएको छ। यसअघि मुख्यमन्त्रीले अतिथि सत्कारमा मासिक 9,000 रुपियाँ पाउँदै आएकोमा अहिले समितिले बढाएर 10,000 पुर्याएको छ। मन्त्रीले अतिथि सत्कार बापत पाउने रकम 7,000 बाट 9,000 पुर्याइएको छ। राज्यमन्त्री र सहायक मन्त्रीले पाउने इन्धन 125 लिटरबाट 200 लिटर, दैनिक भ्रमण भत्ता 2,000 बाट 2,500 र अतिथि सत्कार 5,000 बाट बढाएर 8,000 पुर्याइएको छ। त्यस्तै मुख्यमन्त्री र मन्त्रीले सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्दा बिमा बापत लाग्ने रकम 10 लाखबाट संशोधन गरी 15 लाख बनाएको समितिका सदस्य गोविन्द राज बोहराले बताउनु भयो। प्रदेशसभा पदाधिकारी तथा सदस्यको सेवा सुविधामा पनि व्यापक संशोधन गरिएको छ। अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयकको दफावार छलफलपछि संसदमा प्रस्तुत गरेको प्रतिवेदनमा सबैभन्दा बढी फर्निचर खर्च बढाइएको छ। नागरिकले सङ्घीयताको अनुभूति गर्न र विकासको अनुभूति र समृद्धिको अनुभूति गर्न नपाएको अवस्थामा प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा पदाधिकारी तथा सदस्यहरूले हप्तै पिछे सुविधा बढाउनुलाई आलोचकहरूले कडा रूपमा लिएका छन्।
महिलाहरूको महान चाड हरितालिका तीजका अवसरमा विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूले दर खाने कार्यक्रमलाई जोड दिइरहे पनि बिर्दै बिर्दा सरकारी निकाय तथा संस्कृति प्रेमीहरू विकृति भित्र लागेको भन्दै चिन्तित बनेका छन्। उनीहरूले पुरानो परम्परा त्यागेर अहिले महिलाहरू विकृतिको सिको गर्दै गएकाले संस्कृतिको मौलिकता हराउँदै गएको गुनासो गर्दै आएका छन्। यसै विषयमा सहकर्मी निर्मला खनायतको यो रिपोर्ट अबको प्रस्तुतिमा।
विगतका दिनमा महिलाहरू तीज आउनुभन्दा एक महिना अघिदेखि नै चोखो खाना खान सुरु गर्थे। पवित्र मनले पूजा गरेर शिवको आराधना गरे चिताएको पुग्छ भन्ने विश्वास थियो। त्यसैले महिलाहरू एक महिना अघिदेखि नै माछा मासु बारेर शुद्ध शाकाहारी भोजन गर्न थाल्थे। महिलाहरू तीजको अघिल्लो दिन दर खान्थे। उनीहरू दरिलो खाना, खिर, मकै, सेलरोटीलाई दरका रूपमा प्रयोग गर्थे र तीजको दिन निराहार व्रत बस्थे। तर अहिले त्यो मौलिकता हराउँदै जान थालेको छ। अहिले महिलाहरू तीज आउनुभन्दा एक महिना अघिदेखि माछा मासु र विभिन्न खानेकुरा खाएर तीजको दर मनाउन थालेका छन्। धनगढी उपमहानगरपालिकाकी चित्रा देवी अवस्थी।
पहिला हामीहरू पुरी सुरी बनाउने घरकै खानापिना खाने, एक दिन अगाडि मात्रै राति सबै बसेर रमाइलो गर्ने। अब आजकल रक्सी मासु यसलाई दर भन्ने गरिन्छ। हामी त पूजाको लागि यस्तो चिज वर्जित गर्थ्यौँ। व्रत बस्ने भनेपछि एक महिना अगाडिदेखि नै यो माछा मासु, लसुन, प्याजहरू सब वर्जित हुन्थ्यो।
दर खाने तरिका मात्रै होइन, हिजो आज तिजका गीतमा पनि मौलिकता हराउँदै जान थालेको छ। मादलको धुनमा गीत गाइने, सुख दुःख साटा साथ गर्ने प्रवृत्तिलाई त्यागेर समाजमा सुन्नै नसकिने गीतहरू आउँदा हिंसात्मक क्रियाकलापहरू बढ्दै गएको संस्कृति प्रेमी महिलाहरूको गुनासो छ। दर खाने नाममा मदिरा, मासु खाएर तीज मनाउने, महँगा गहना कपडाहरू लगाउने प्रवृत्ति बढ्दै जाँदा महिलामाथिका हिंसा, आत्महत्या लगायतका घटनाहरू बढिरहेको उनीहरूको तर्क छ। महिलाहरूले नयाँ पुस्तामा आएको विकृतिलाई त्यागेर पुरानो संस्कृति बचाउनमा सबैले लाग्नुपर्नेमा जोड दिनुहुन्छ। धनगढीकी बागेश्वरी श्रेष्ठ।
अहिलेको चलनमा त हेर्नु शुद्ध खाना थिएन, होइन अशुद्ध खाना थिएन। एकदम राम्रोसँग मनाउने, घरघरमा सिक्नु, पूजा गर्ने, आराधना गर्ने, हाम्रो दुःखका कुराहरू यो भुलेका छौँ। अहिले शान्ति र सुख हामीलाई मिलिरहेको छ भने अहिलेकै अहिलेको यो चलनले गर्दाखेरि हामीलाई पनि राम्रो लागेको छैन।
ब्रह्मकुमारी विश्वविद्यालय धनगढीकी प्रमुख सञ्चालिका हीरा दिदीले तीजमा छाएको विकृतिका कारण आउँदो पुस्ता समेत विकृतिको शिकार बन्न पुगिरहेको बताउनु भयो। महिलाहरूको विशेष चाड हरितालीका तीजलाई परम्परागत तरिकाले मनाउन सके संस्कृति र पहिचान जोगिने उहाँको भनाइ छ।
पहिलेको तीज के थियो भने अठोट भएर पानी पनि नखाइकन आफ्नो शरीरको ध्यानै नदिकन उहाँले व्रत बस्नुहुन्थ्यो। अब अहिलेको उसमा परिवर्तनको साथसाथै विकर्तिक पनि भएको छ। गरगहनाको चहल पहल ठुल्ठुलो होटलहरूमा गएर रक्सी बियरहरू खाएर धेरै हत्या हिंसा माछा मासु खाएर गर्ने अहिले तिजको महोत्सवहरू छ नि त्यो चाहिँ अलिक मलाई विकट नै लाग्छ। किनभने हामी चाहिँ भगवान्लाई सम्झेर व्रत बस्ने गर्छौँ। भगवान्ले कसैको हत्या हिंसा गर भनेको हुँदैन।
सकारात्मक कामका लागि परिवर्तन खोजे पनि झन् नकारात्मक परिवर्तन भइरहेकाले यसको सुधारका लागि सबैले सकारात्मक सोचको विकास गर्नुपर्ने उहाँले बताउनु भयो। तीज पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेकाले यसलाई विकृतितर्फ उन्मुख हुन नदिन सबैले सजग हुनुपर्ने बताउनुहुन्छ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी। हाम्रो संस्कृतिले हाम्रो पहिचान बोकेको हुन्छ। संस्कृति हराए हाम्रो पहिचान हराउँछ। त्यसैले यसको जगेडा गर्नु सबैको दायित्व हो। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। तीजलाई परम्परागत तवरले भन्दा पनि आधुनिक तवरले मनाउनुलाई तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
पार्वती पाण्डे, अहिले आधुनिकीकरण एकदम चाहिँ हाबी भएर गयो। मान्छेहरूले लोक संस्कृतिलाई चाहिँ भुल्दै गए। कस्तो किसिमले चाहिँ हामीले चाहिँ गाना गाउँथ्यौँ, कसरी दिदी बहिनीहरूको एक आपसमा चाहिँ मित्रता थियो, त्यो किसिमले चट्ट भुलेर अहिले चाहिँ डिजे पार्टी प्लेस अनि त्यसपछि अहिले आएका चाहिँ टिभीका चाहिँ नयाँ नयाँ चाहिँ सिरियलका चाहिँ जो अलिकति मोडल टाइपका गानाहरू पहिले चाहिँ अब पहिलेका दिदी बहिनीहरूले साडी ब्लाउज लगाएर आफ्नो चाहिँ नेपाली पहिरनमा सजिएर गाना गाउँथे नाच्थे भने अहिले चाहिँ हाफ प्यान्ट लाएर मिनी स्कर्ट लाएर क्याफेमा कोक र उसको बिचमा चाहिँ नास्ता चाहिँ खाएर त्यसरी चाहिँ गाउने र गाउँ समाजभन्दा पनि होटल पार्टीतिर बढी चाहिँ व्यस्त देखिन थाले।
पहिला अब सुदूरपश्चिमतिरको तीज बनाई र पूर्वेली चलन भन्ने के भन्ने अब प्रणाली पारीको चलन र हाम्रो यताको चलन अलिक फरक छ। सुदूरपश्चिममा तीजमा त्यस्तो दरखाने यताउति भन्ने सिस्टम हुँदैन। अब त्यो अहिले चाहिँ उतातिरको पूर्वेली सिस्टम यता पनि सरेको छ। अहिले यतातिर पनि त्यस्तै गर्न थालेका छन्। कतिपय कुरा त राम्रो पनि छ, तर राम्रो भन्दा नराम्रो अलिकति बढ्न लाग्यो जस्तो देखिन्छ। अब दरखाने न्युमा मासु खाने अनि मादक पदार्थ सेवन गर्नेसम्म पनि गर्न देखिया छ। आफ्नो चुरी फुरी देखाउने के खास गरेर तडक भडक गर्न खोज्छन्।
पहिले त त्यस्तो थिएन होइन, पहिलेको चिजमा त्यति हराबन थिएर त्यस्तो थिएर छ कि अहिलेको जाने देखाउने कुरा बढिसक्यो यसमा
पहिला पहिलाको तीजमा चाहिँ विशेष गरेर घरमा भएका विभिन्न समस्याहरू अनि माइती र इष्ट बीच अथवा छोरी र भाइ बहिनीहरूको बीच अथवा आमा र छोरीहरूको बीच होइन बुवा छोरीहरूको बीचमा एक प्रकारको सम्बन्ध र एक प्रकारको जो विवेक थियो त्यसका कुराहरूमा सेन्सिटिभ तरिकाले एकदमै भावुक तरिकाले गीतहरू गाउने तरिका थियो। चेतनाको रूपमा अगाडि बढ्न सजिलो हुन्थ्यो। तर अहिले आएर ठिक्क के भइदियो भने ठ्याक्क तपाईँको आधुनिक मोडेल भन्छ बजारमा बारमा जाने होटल बुकिङ गर्ने अनि त्यसै गरेर जुन किसिमले चिज मनाउने परम्परा छ त्यो चाहिँ एकदमै गलत छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगार्ज, बारसिंह एफएम 102.2 मेगार्ज, बझाङको सैपाल एफएम 110.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शोभायात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको। विश्रामपछि पुनः आउनेछौँ।
नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर आउने सूचना। नेपालगंज मेडिकल कलेज का वरिष्ठ नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर लोकराम वर्मा MBBS MS ENT।
यही भाद्र 30 गते का दिन आउँदै हुनुहुन्छ।
आधुनिक मशीन द्वारा घाटी को इंडोस्कोपी को सुविधा, कान को सुनाई परीक्षण यंत्र को व्यवस्था, कान सुन्न सक्ने मशीन उपलब्ध, नाक कान घाटी संबंधी संपूर्ण सेवा। संपर्क स्थान उमा मेडिकल हल, गली नंबर 3 महेन्द्र नगर। संपर्क फोन नंबर 0995215543।
आँखा का रोगीहरूलाई अत्यन्त जरूरी सूचना। नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल को आयोजना में कैलाली को श्री दुर्गालक्ष्मी माध्यमिक विद्यालय अन्तर्य में भाद्र 30 गते शनिवार का दिन बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म आँखा परीक्षण शिविर संचालन गरी मोतीबिन्दु लगायत अपरेशन गर्नुपर्ने आँखाका रोगीहरूको गेटा आँखा अस्पतालमा निशुल्क अपरेशन गरिने तथा शिविरमा निशुल्क औषधि उपचार गरिनुका साथै सुपथ मूल्यमा चस्मा समेत उपलब्ध गरिने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। आयोजक नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल तथा आयन्स क्लब अफ अन्तरिय सिटी।
शुक्लफाटा नगरपालिकाको अनुरोध। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँको घर घरमा नगर स्तरीय आपदिक योजना निर्माण कार्यमा आम नागरिकहरूको सहभागिता सुनिश्चित गराउन नगरपालिकाको जनसङ्ख्या तथ्याङ्कको संकलन गर्न प्रत्येक वडाका गाउँटोलमा आएका तथ्याङ्क संकलनकर्ता गणकहरूलाई सत्य तथ्य विवरण उपलब्ध गराई घरदूरी संकलन कार्यमा सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ। तपाईँको घरमा आएका गणकहरूले मोबाइल एप्सको परिवृद्धिबाट नगरपालिकाको जनसङ्ख्या तथ्याङ्क संकलन तथा घर नम्बर कोडिङ गर्ने भएकोले उक्त कार्यमा सहयोग गरिदिन हुन अनुरोध गरिन्छ। शुक्लफाटा नगरपालिकाको कार्यालय झलारी, कञ्चनपुर।
भागेश्वर हेल्थ क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारे सूचना।
डाक्टर संजय साख्य MBBS MD डर्मा, वरिष्ठ कुष्ठ यौनरोग तथा सौन्दर्य विशेषज्ञ, हाल कार्यरत क्षेत्रपाठी सामुदायिक हस्पिटल काठमाडौँ। डाक्टर आउने मिति यही भाद्र 30 गते शनिबारका दिन।
डाक्टर रित पौडेल MBBS MD न्युरोसाइक्रिटिक, वरिष्ठ नसा तथा मानसिक रोग विशेषज्ञ।
सम्पर्क स्थान भागेश्वर हेल्थ क्लिनिक, गल्ली नम्बर 3 फ्री लाइन, महेन्द्र नगर, कञ्चनपुर। सम्पर्क नम्बर 0995208116।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्नका लागि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले विद्यालयमै सेनिटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ। रजस्वला हुँदा पुरुषलाई छुनै नहुने र विद्यालय जान नहुने जस्ता कुप्रथा हटाउनका लागि नगरपालिकाले विद्यालयबाटै सेनिटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको हो। रजस्वला हुँदा पानी छुन नदिने, धार्मिक स्थलमा जान नदिने, पोषणयुक्त खानेकुरा खान नदिने, घरभन्दा टाढै अलग्गै बस्न लगाउने लगायतका कार्य समाजमा अझै विद्यमान रहेका छन्। समाजमा विद्यमान यस्ता कुप्रथालाई हटाउन लागि नगरपालिकाले विद्यालयमा कार्यक्रम सञ्चालन गरेको छ। चेतनाको अभावमा किशोरीहरूले पुराना फोहोर कपडा प्रयोग गर्दा संक्रमण हुन सक्ने भएकाले नगरपालिकाभित्र रहेका 34 सामुदायिक र 27 निजी विद्यालयमा सेनिटरी प्याड उपलब्ध गराउने व्यवस्था गरिएको नगर प्रमुख कर्णबहादुर हमालले जानकारी दिनुभयो। त्यसका लागि नगरपालिकाले 1,00,000 बजेट छुट्याएको र विद्यालयमा रजस्वलाबारे सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। त्यसै गरी नगरपालिकाले गर्भवती महिला र ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य चौकीबाट प्रयोगशालाका सम्पूर्ण सेवा निशुल्क दिने व्यवस्था समेत गरेको छ। वडा नम्बर 8 रेकवार स्वास्थ्य चौकी र वडा नम्बर 5 कृष्णपुर स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा निशुल्क गरिएको हो। प्रयोगशालामा सेवा निशुल्क गरिएपछि दुवै स्वास्थ्य चौकीबाट 2,00,000 अनुदान रकम उपलब्ध गराइएको नगर प्रमुख हमालले बताउनुभयो। नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेवीबाट वार्षिक रूपमा 3,000 भत्ता उपलब्ध गराउने पनि व्यवस्था गरेको छ। सुत्केरीपछि 3 पटक स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकीमा पुग्ने महिलालाई प्रोत्साहन स्वरूप नगरपालिकाले 300 दरले रकम उपलब्ध गराउनका साथै पाठेघर खसेका महिलाका लागि स्क्रिनिङ गर्नका लागि 2 क्याम्प सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। सो कार्यका लागि 1,50,000 रकम विनियोजन गरिएको छ। गर्भवती तथा बालबालिका पोषण प्रवर्धन तालिमका लागि 1,00,000 र किशोर किशोरीको प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउनका लागि तालिम आयोजना गर्न 1,50,000 व्यवस्था गरिएको छ। नगरपालिकाका सबै नागरिकहरूलाई स्वास्थ्यबारे जागरूक बनाई स्वस्थ समाज निर्माणका लागि जनमुखी कार्यक्रम बनाई लागू गरिरहेको नगर प्रमुख हमालले जानकारी दिनुभयो।
नहर निर्माण क्षेत्रका रुख कटानी भइसक्दा पनि जरा उखल्ने काममा जिल्ला वन कार्यालय कैलालीले रोक लगाएपछि रानी जमरा कुलरिया सिँचाइ आयोजनाको काम प्रभावित बनेको छ। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत लम्की शाखा नहर विस्तारका लागि नहर क्षेत्रमा पर्ने कटान भएका रुखका जरा उखेल्न वनले रोक लगाएपछि आयोजनाको निर्माण प्रभावित बनेको हो। आयोजनाको लम्की शाखा नहर क्षेत्रमा पर्ने झन्डै 6 किलोमिटर नहरका 2,688 रुख असार अघि नै काटिसकिएको छ। काटिएका रुखको जरा उखेल्ने काममा भने जिल्ला वन कार्यालयले रोक लगाएपछि निर्माणको काम प्रभावित बनेको हो। लम्की शाखा नहरको 14.7 किलोमिटर नहर निर्माणको कालिका कुमार जेबीले ठेक्का पाएको थियो। निर्माण कम्पनीले नहर क्षेत्रमा पर्ने रुख कटानी सम्बन्धित वनसम्म ढुवानी मचान निर्माण गर्नुपर्ने सम्झौता गरेको छ। रुख कटान सकिए पनि जिल्ला वनले रुखको जरा उखेल्न रोक लगाएपछि निर्माण अवरुद्ध भएको निर्माण कम्पनी कालिका कुमार जेबीका कार्यक्रम प्रबन्धक सुनिल पौडेलले बताउनु भयो। नहर क्षेत्रका रुख कटानी गरिसकिएको भए पनि जिल्ला वनले जरा उखेल्ने काममा रोक लगाएपछि निर्माण प्रभावित भएको पौडेलले बताउनु भयो। 1,71,89,15,000 रुपियाँको लागतमा निर्माण हुन लागेको नहरको निर्माण सम्झौता 2073 साउन 23 गते भएको थियो। जिल्ला वनले 6 किलोमिटर वन क्षेत्रका रुख कटानीका लागि सम्झौता भएको मितिले झन्डै 2 वर्ष कटान आदेश दिएको थियो। कार्यक्रममा प्रबन्धक पौडेलका अनुसार 74 चैत्र 9 गतेबाट निर्माण कम्पनीले रुख कटानी सुरु गरेको थियो।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै विद्यालयका शिक्षकहरूले भदौ मसान्तभित्र पहिलो चौमासिकको तलब पाउने भएका छन्। भीमदत्त नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा उपशाखाले दशैं खर्चसहित तलब रकम निकासा गर्न लागेको हो। विद्यालयहरूले शैक्षिक क्यालेन्डर अनुसार साउन 15 गतेभित्र शिक्षा उपशाखामा माग फारम पेश नगरेपछि तलब निकासा हुन ढिलो हुन पुगेको थियो। शैक्षिक क्यालेन्डर अनुसार निर्धारित समयमा माग फारम नआएकाले तलब निकासा हुन नसकेको आधारभूत तथा माध्यमिक शिक्षा उपशाखाका प्रमुख ईश्वरी ठगुन्नाले बताउनुभयो। शैक्षिक क्यालेन्डर अनुसार साउन 15 गतेभित्र तलबका लागि माग फारम पठाउन विद्यालयलाई जानकारी गराइएको र विद्यालयहरूले अहिलेसम्म माग फारम पठाइ नसकेको पठाइरहेको उहाँले जानकारी दिनुभयो। उपशाखा प्रमुख ठगुन्नाले माग फारम नआएका विद्यालय छाडेर अन्य विद्यालयका शिक्षकहरूको तलब भदौ मसान्तभित्रै खातामा पठाउने जानकारी दिनुभयो। 4 विद्यालयको अहिलेसम्म माग फारम नआएकोले ती विद्यालयको आएपछि सबैकोमा एकमुष्ट पठाउने सोच भएको उहाँले बताउनुभयो। भीमदत्त नगरपालिकाका 55 सामुदायिक विद्यालयका 750 शिक्षक कर्मचारीले तलब पाउने गरेका छन्। चालु शैक्षिक सत्रको पहिलो चौमासिकमा दशैं पेस्कीसहित 9 करोड तलब रकम निकासा हुन लागेको छ। नगर प्रमुख र उपप्रमुख कार्यालय नआएर तलब निकासी नभएको भनेर बाहिर अपवाह फैलाएकोमा उपशाखा प्रमुख ठगुन्नाले असन्तुष्टि जनाउनुभयो। भीमदत्त नगरपालिका शिक्षा उपशाखामा हालसम्म कुनै पनि विद्यालयका शिक्षक तलब नपाएको भनेर नआएको उहाँले स्पष्ट पार्नुभयो। शिक्षकहरूको तलब नियम प्रक्रिया अनुसार निकासी गरिने भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख भीमबहादुर साहुले जानकारी दिनुभयो।
जिल्ला अस्पताल बाजुरामा बिरामीको चाप बढ्दै गएको छ। अस्पताल बाजुराले विभिन्न खालका बिरामीको सेवाका लागि न्यून मूल्यमा अपरेसन सेवाहरू दिन थालेपछि अस्पतालमा बिरामीहरूको चाप वात्त बढेको हो। अस्पतालमा दैनिक जसो संयोगको संख्यामा विभिन्न खालका बिरामीहरू उपचारका लागि आउने गरेका छन्। सामान्य रुगाखुकी बान्ता हुने, सामान्य ज्वरो आउने, टाइफाइड तथा पेट दुखेका बिरामीहरू पनि आउने गरेका छन्। बिरामीहरूको अवस्था हेरी न्यून शुल्कमा अपरेसन सेवा उपलब्ध गराएकै कारण अस्पतालमा बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको हो। जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माले बताउनु भयो। जिल्ला अस्पताल बाजुराले सदरमुकाम ग्रामीण स्तरका नागरिकहरूको सहजताका लागि अस्पतालमा सस्तो सुलभ मूल्यमा विभिन्न किसिमका बिरामीहरूको शल्यक्रिया लगायतका उपचार जिल्लामै उपलब्ध गराउँदै आएको छ।
सुक्खा पहिरोले अछामको मिल्लेक 7 नन्देगडाको रिठा गाउँमा 53 घर जोखिममा परेका छन्। केही स्थानीय पहिरोको त्रासले छिमेकी गाउँमा सरेका छन्। रिठा गाउँभन्दा करिब 1,000 मिटर माथिबाट पहिरो खसिरहेको छ। तल्लो भेगमा बस्ने 53 परिवार घर छाडेर छिमेकी गाउँ सरेका छन्। उनीहरूलाई कति बेला के हुने हो भन्ने चिन्ताले सताउन थालेको छ। स्थानीय टङ्क साउदका अनुसार घरमाथिबाट पहिरो जान थालेपछि केही परिवार छिपे खोलाको छेउमा रहेका गोठमा सरेका छन् भने केही पल्लो टोलमा शरणार्थी भएका छन्। शनिबार बिहानदेखि पहिरो खस्न थालेको हो। हालसम्म मानवीय क्षति भने नभएको स्थानीय द्रौपदी साउदले बताउनुभयो। अर्का स्थानीय धनबिरे बुढाका अनुसार यसअघि त्यहाँ पहिरोले गर्दा पुरिएर घरका 3 जनाको ज्यान गएको थियो। पहिरोसँगै ठुला ढुङ्गा समेत खसिरहेकाले माथिल्लो भागको बस्ती नै जोखिममा रहेको हुँदा त्यहाँ नबस्न सल्लाह दिएको वडाका 7 का वडाध्यक्ष नरबहादुर साउदले बताउनुभयो।
कञ्चनपुरको बैजनाथ माध्यमिक विद्यालय तिलकपुरले आज स्रोत केन्द्र स्तरीय तिज महोत्सव कार्यक्रम सम्पन्न गरेको छ। हिन्दू नारीहरूको महान पर्व तिजका अवसरमा स्वागत तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा प्रदेशसभा सदस्य प्रकाश रावलले सम्पूर्ण महिला दिदीबहिनीहरूलाई तिजको शुभकामना दिँदै एक समाजसेवी वृद्ध महिलालाई सम्मान समेत गरिएको हो विद्यालयले जनाएको छ। प्रदेशसभा सदस्य प्रकाश रावलले आफ्नो वृद्ध भत्ताले विद्यालयमा अक्षय कोष स्थापना गर्नुभएकी वृद्धा डम्बरा देवी विष्टलाई दोसल्ला उडाएर सम्मान गर्नुभएको थियो।
अब केही राष्ट्रिय खबर। राष्ट्रिय सभाले अन्तर्राष्ट्रिय आतंकवाद तथा अन्तर्देशीय संगठित र अवैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धी बिमस्टेक महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ। आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त महासन्धिलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी पहिलो संशोधन विधेयक 2075 पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थम्माया थापाले त्यस सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यस्तै जैव विविधता महासन्धि अन्तर्गत जारी भएको आनुवंशिक स्रोतमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्वयिक बाँडफाँड सम्बन्धी नायक सम्बन्धी अभिसम्बन्धी सम्मेलन गर्ने सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको। बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सो सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारीले राख्नुभएको अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो। बैठकमा विधान व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अपराध पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही भदौ 29 गते बिहान 11 बजे बस्नेछ।
सरकारले डेढ महिनाभित्र श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्ने घोषणा गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले डेढ महिनाभित्र श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न लागि जानकारी दिनुभयो। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मङ्गलबारको बैठकमा रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले सरकारले चालु आर्थिक वर्षबाटै श्रमिकहरूको योगदानमा आधारित कार्यक्रम सुरुवात गरेको पनि स्मरण गराउनु भयो। मन्त्री विष्टले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरूले पनि योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गर्न लागि पनि समितिलाई जानकारी दिनुभयो। उहाँले श्रमिकको पेन्सनका सम्बन्धमा पनि सरकारले आवश्यक निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अब खेल खबर। साफ च्याम्पियनसिपको सेमी फाइनलमा भोलि नेपाल मालदिप्स विरुद्ध मैदानमा उत्रिँदैछ। बङ्गलादेशको ढाकामा रहेको बङ्गबन्धु रङ्गशालामा हुने खेल नेपाली समयअनुसार 3:45 सुरु हुनेछ। सेमी फाइनलको पूर्व सन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले भोलिको दिन नेपाली फुटबलका लागि ऐतिहासिक क्षण बन्ने दावी गर्नुभयो। समग्रमा चौथो पटक सेमी फाइनलमा पुगे पनि नेपाल अहिलेसम्म फाइनलमा भने पुग्न सकेको छैन। प्रशिक्षक महर्जनले मालदिप्स विरुद्ध नतिजा ल्याउनेमा विश्वस्त रहेको बताउनुभयो। नेपालका कप्तान विराज महर्जन अघिल्ला खेलको प्रदर्शनले गर्दा टिममा आत्मविश्वास बढेको प्रतिक्रिया दिनुभयो। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
निर्मला पन्तको हत्याकाण्डमा पक्राउ परेका दिलीप सिंह विष्ट र बम दिदी बहिनी जमानी र धरौटीमा रिहा।
छानबिन समितिका सदस्यको राजीनामाका विषयमा गृहमन्त्रीद्वारा चासो व्यक्त।
प्रदेश 7 मुख्यमन्त्री मन्त्रीहरू प्रदेशसभा पदाधिकारी तथा सदस्यले पाउने सुविधामा दोस्रो पटक वृद्धि।
जिल्ला अस्पताल बाजुरामा बिरामीहरूको चाप बढ्दै।
राष्ट्रिय सभा समितिद्वारा बिमस्टेक महासन्धि अनुमोदन।
श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्ने सरकारको घोषणा।
र साफ च्याम्पियनसिपको सेमी फाइनलमा भोलि नेपाल मालदिप्स विरुद्ध मैदानमा उत्र।
हवस् त, अहिले यो समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधि कक्षबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन पोचाजीलाई धन्यवाद।